على امتداد 100 عام. نعيش ظلم وجور وخوف وترهيب.
تنفيذ الأحكام القضائية الشرعية بحق 47 من المدانين بارتكاب جرائم إرهابية. التنفيذ تم وفق السقوط الشرعية التي صدرت بحق كل منهم.
یقیناً جو جھلکیاں آپ نے دیکھی ہوں گی اسکرین پر یا اسکرینوں پر پچھلے 48 گھنٹے سے دیکھ رہے ہیں، عالم اسلام کا ایک عام فرد چاہے وہ کسی بھی مسلک کا ہوگا اس پر اس کو افسوس ہی ہو رہا ہوگا، لیکن بہرحال یہ حقیقت ہے کہ عالم اسلام جن ملکوں کی تعداد کوئی کہتا ہے 50 اس سے اوپر، ایک دوسرے سے برسوں سے دست و گریباں رہتے ہیں اور ہیں، اور خاص طور پر جو مسلک کے اعتبار سے سعودی عرب اور ایران کے درمیان جو اس وقت ہو رہا ہے، ابھی ہمیں کئی ایسی کانفرنسیں دیکھی ہم نے ابھی پیچھے میں، بلکہ لاسٹ ویک تھا تو اچھا لگا جب ہارٹ آف ایشیا میں ایرانی وزیر خارجہ بھی تھے، سعودی حکام بھی تھے، باقی ملکوں لوگ بھی آئے، چائنا بھی، لیکن یہ جو کچھ ہو رہا ہے اور جس طرح آگے بڑھ رہا ہے کہ تہران میں سعودی سفارت خانے کو جلانا، پھر ادھر تالا لگ جانا، اور اس میں پھر تقسیم اس طرح کے کچھ ملک شاید یو اے ای اور بحرین اس طرح اس طرف، یہ جو صورتحال ہے اس میں سب سے اہم بات یہ ہے، ٹھیک ہے سعودی عرب ایران کی، کہ خود پاکستان کہاں کھڑا ہے، پاکستان کب تک غیر جانب رہ سکتا ہے، پاکستان کو کس کے ساتھ دینا چاہیے. میرے ساتھ تشریف فرما ہیں حافظ طاہر اشرفی صاحب، چیئرمین پاکستان علماء کانفرنس، پھر علامہ امین شہیدی صاحب سیکرٹری جنرل ہیں وحدت اسلام کے، کچھ اور لوگوں کو بھی رابطہ کروں گا، آور اون سعید قاضی میرے ساتھ ہیں. اور آگے بڑھنے سے پہلے کہ ذرا یہ جو ماحول ہے اس سے ہٹ کر طاہر اشرفی صاحب آئے ہیں، تو اسکرینوں نے غالب کا ایک شعر یاد آیا، اس میں میں ایک ترمیم کر رہا ہوں اشرفی صاحب کے، دھول دھپا اس سراپا ناس کا شیوہ نہیں، ہم کی جگہ میں نے وہ کر دیا، وہی کر بیٹھے تھے غالب پیش قدمی ایک دن، کچھ اسی طرح ہے اشرفی صاحب شاید.
بالکل اسی طرح ہے. السلام علیکم ورحمۃ اللہ.
اے قاضی صاحب، میں نے کہا کہ دھول دھپا وہی کر بیٹھے تھے، ان کے ہم ہی کر بیٹھے تھے پیش قدمی ایک دن، یہ نہیں بتاؤ کہ
جی
شہیدی صاحب نے بھی انجوائے کیا ہوگا شیر کو، کیوں شہیدی صاحب اشرفی صاحب بیٹھے اس لیے،
کوئی شک نہیں درست فرما رہے
ہیں. تو میں نے اس لیے کہا کہ جو ینگ اسکرینوں پہ جا رہی ہے یہ ان ملکوں کے درمیان ہے، ہم کیوں نہ اس حوالے سے بات کریں. تو اشرفی صاحب، یعنی جیسے میں نے ابتدا میں بھی کہا، ہم چلیں ان کو وہیں چھوڑ دیتے ہیں، خود ہماری پوزیشن کیا ہے، کیونکہ سعودی وزیر خارجہ آ رہے تھے اسی دن جس دن یہ سب کچھ ہو رہا تھا، ملتوی ہو گیا، اب وہ 7 جنوری کو آئیں گے، تو اس وقت آپ کے خیال میں ہم کہاں کھڑے ہیں، آگے چل کر ہم اس جنگ میں کس حد تک غیر جانب رہ سکتے ہیں، اور اس سے بھی بڑھ کر کیا ہم اس طرح غیر جانب رہ سکتے ہیں یا نہیں، کیونکہ عام پرسیپشن تاثر یہ ہے کہ روایتی طور پر ضیاء الحق کے دور سے اور پھر بعد میں جتنے بھی حکمراں آئے، ہم ریاض جدہ سے ہی قریب نظر آتے ہیں سیاسی طور پر، سرکاری طور پر. اشرفی صاحب،
بسم اللہ الرحمن الرحیم. بہت شکریہ مجاہد بریلوی صاحب. میں سمجھتا ہوں کہ پاکستان کے لیے اس وقت ایک کٹھن اور بڑا سخت وقت ہے. اب ہمارا محسن بھی ہے، دوست بھی ہے، اور ایران ہمارا پڑوسی بھی ہے، ہمارے ایران سے تعلقات ان دنوں میں بہت اچھے جا رہے ہیں، اور اگر ہم دیکھیں یہ 1.5-2 سال میں تو یمن کے مسئلے پہ ہم نے سعودی عرب کے موقف اور عربوں کے موقف کے خلاف جو ہے ہماری پارلیمنٹ میں جو کچھ ہوا وہ بھی سب کے سامنے ہے. اس وقت ضرورت اس بات کی ہے کہ یہ جو معاملہ بہت بگڑتا جا رہا ہے، اور مجاہد صاحب یہ ملت اسلامیہ کی بدقسمتی ہے یا اس کو جو بھی نام آپ دے لیں کہ شام سے لے کر لیبیا سے لے کر یمن تک اور یمن سے کشمیر فلسطین پٹ بھی ہم رہے ہیں، کٹ بھی ہم رہے ہیں، مر بھی ہم رہے ہیں، خون بھی ہمارا بہ رہا ہے، لڑ بھی ہم رہے ہیں، اور کوئی نہیں ہے جو کوئی بات سنے، بات کرے، بٹھائے، بات چیت کرے۔ اور مجھے تو اب یہ حالات جو ہے پاکستان کے، ان میں مجھے، میں حقیقت حال میں یہ بات عرض کروں کہ کل بھی ہم نے آپ ہی کے اس چینل پہ بات کی تھی کہ ہمیں پاکستان کے اندرونی حالات کی طرف بھی دیکھنا ہے۔ وہاں سعودی عرب میں پھانسیاں ہوئیں، سزائیں ہوئیں، ایران میں پھانسیاں ہو رہی ہیں، سزائیں ہو رہی ہیں۔ ہمیں اپنے ہاں دو چیزیں دیکھنی ہیں کہ ایک تو پاکستان کے اندر ہم نے امن اور استحکام اور بین المسالک، بین المذاہب جو ایک ہم آنگی ہے، اس کو کیسے برقرار رکھنا ہے، اور دوسرا کہ ہم اگر کوئی کردار ادا کر سکتے ہیں تو ہمارے وزیر اعظم صاحب کو فوری طور کے اوپر سعودی عرب اور ایران دونوں سے بات کرنی چاہیے۔ لیکن معاملہ بڑھتا چلا جا رہا ہے، آپ نے دیکھا بحرین نے بھی سعودی سفیر ایرانی سفیر کو نکال دیا، سوڈان نے بھی نکال دیا، امارات نے محدود کر دیا ہے ایران کا عملہ جو ہے، اور ابھی میں دیکھ رہا تھا کہ کویت میں بھی یہ، تو یہ ایسا لگ رہا ہے کہ جیسے ایک کو بڑی بڑی جنگ کی طرف یا ملت اسلامیہ آگے بڑھ رہی ہے، اور جو کچھ ہوا تہران کے اندر سعودی سفارت خانے کا جلایا جانا، آپ جانتے ہیں کہ جب کسی ملک کے اندر امبیسی جو ہوتی ہے اس کی اہمیت اور اس کی جو شناخت، اور پھر وہاں پرچم جو ہے اس کا اتارا جانا اور سفارتی عملے کے ساتھ، یہ سارا کچھ جو ہوا ہے یہ کوئی اچھا نہیں ہے۔ ان کا سزا دینا غلط ہے، ٹھیک ہے، یہ ایک الگ بحث ہے، لیکن بہرحال وہ ایک سعودی شہری تھے جو نمر صاحب تھے، باقی ان کے ساتھ 43-44 جو لوگ سنی بھی تھے، تو یہ ایک، اگر اس انداز سے مداخلتیں شروع ہو جائے گی تو پھر میرا خیال ہے کہ کوئی ملک بھی جو ہے وہ محفوظ نہیں رہے گا۔ اگر کل کے دن میں 24 یا 25 ایران میں پھانسیاں ہوئی ہیں اور آج یہاں کے سنی کھڑے ہو جائیں کہ ایران نے سنیوں کو پھانسیاں کیوں دی ہیں، اور پھر تو میں سمجھتا ہوں کہ اس کا کوئی حل، اس کے فورمز ہیں، ان فورم پہ بات ہونی چاہیے، اس کشیدگی کے خاتمے کے لیے مثبت انداز میں آگے بڑھنا ہوگا۔ اور اس بات کو بھی، اس تاثر کو بھی میں یہاں آپ کے عرض کر دوں کہ جو گزشتہ رات بھی ہم نے دیکھا، کچھ اور بھی، کچھ ایرانی، کچھ دوسرے ذمہ داروں کے، کہ وہ عرض حرمین شریفین کی طرف بھی بات چل پڑے کہ جی اب ہم کعبۃ اللہ پہ قبضہ کر لیں گے، یا اب ہم، تو یہ چیزیں جو ہے یہ اور لوگوں کے جذبات اور شدت کو ابھارے گی۔ اس وقت ضرورت اس بات کی ہے کہ ہم اعتدال پہ رہتے ہوئے، حق اور انصاف پہ رہتے ہوئے جو ہے معاملات کی کوشش کریں۔
اوکے شکریہ۔ ایک تو خیر یہ بھی بات ہے کہ جب لڑائی سطح پر پہنچ گئی تھی، خیر وہ پہلے سے شیڈول ہوگا، ہمارے وزیر اعظم منسوخ بھی کر دیتے، وہ کولمبو روانہ ہو گئے۔ شاید بہتر تو یہ ہوتا کوئی اسلام آباد میں بیٹھ کر ان دونوں ملکوں بلاتا، یہ کوئی معمولی بات نہیں کہ سفارت خانے جلا دیے جائیں، پھانسیاں ہونے لگیں۔ شہیدی صاحب، ایک جیسے میں نے کہا کہ مجھے علم ہے کہ ذرا مشکل ہوتا ہے، خیر میرے لیے تو بڑا آسان ہے، وہ بریلوی دونوں طرف چل جاتے ہیں، سعودی عرب، ایران، عمان میں میرے نام کے ساتھ لائقہ لگا ہے نا، اس کا فائدہ ہو جاتا ہے کہ اس طرح۔ لیکن شہید صاحب میں یہ کہہ رہا ہوں کہ ایک تاثر یہ ہے کہ جیسے اگر آپ ہیں تو آپ شاید ایک ہی نقطۂ نظر کو دیکھیں گے، یعنی کچھ ہو سکتا ہے جو سعودی عرب میں جن لوگوں کو پھانسیاں دی گئی ہوں، اول تو خیر پھانسی کی سزا کے ابھی ایک کنٹروورشل ہے، وہ کہتے ہیں القاعدہ کے بھی تھے، تخلیف کار بھی تھے، اور لوگ بھی تھے، لیکن کیونکہ علامہ صاحب زیادہ نمایاں ہو کر آ گئے اور ان کا جو پس منظر تھا، اس لیے یہ کچھ پوری لڑائی کو لوگ مسلک کے اعتبار سے دیکھنے لگے، اس طرح تقسیم لڑائی جو یقیناً درست نہیں ہوگی۔ شہیدی صاحب،
بسم اللہ الرحمن الرحیم۔ آپ بہتر جانتے ہیں کہ گزشتہ ان سالوں میں سعودی عرب کے اندر بہت سارے لوگوں کو پھانسیاں ہوتی رہی ہیں، کبھی کسی نے اعتراض نہیں کیا، کبھی کسی نے یہ نہیں کہا کہ یہ پھانسیاں کیوں ہوئیں، کبھی کسی نے اس پر اعتراض کر کے یہ تاثر دینے کی کوشش نہیں کی کہ یہ چونکہ ہمارا مسئلہ ہے اس لیے ہم اس کو اٹھا رہے ہیں۔ شیخ نمر ہی کیوں، اس کا مطلب یہ ہے کہ کوئی ایسی چیز ہوئی ہے جو خلاف معمول تھی۔ شیخ نمر صرف سعودیہ کا ایک باشندہ، ایک شخص کا نام نہیں آیا، وہ دنیا بھر میں جو انسانی حقوق کی تنظیمیں ہیں ان کے لیے کام کرنے والے اور انسانی حقوق کی آواز بلند کرنے والے ایک فرد تھے۔ شیخ نمر جو ہیں وہ سعودیہ کے اندر ایک پوری کمیونٹی کو لیڈ کرنے والے ایک عالمی سطح کے لیڈر تھے. شیخ نمر ایک مجتہد اور ایک فقیہ تھے جن کی پوری شیعہ دنیا کے اندر ایک حیثیت ہوتی ہے. جب پرسوں ان کو قتل کیا گیا اور شہید کیا گیا تو آپ نے دیکھا ہوگا کہ وزارت داخلہ سعودی عرب کا اس نے بیان یہ دیا کہ القاعدہ کے سب سے بڑے لیڈر شیخ نمر ان نمر کو پھانسی دی گئی. یعنی آپ نے اس مظلوم شخص پر نمبر ایک جو الزام لگایا وہ دہشت گردی کا تھا, جبکہ انسانی حقوق کے لیے کام کرنے والا بندہ دہشت گرد نہیں ہوتا اور پوری دنیا کو پتا ہے. اور اس شخص کی ویڈیوز آپ کے تمام سوشل نیٹ ورک پر پھیلی ہوئی ہیں جس میں وہ انسانی حقوق کی بات کرتا ہے, ووٹ کے حق کی بات کرتا ہے, ظلم اور ستم کے خاتمے کی بات کرتا ہے, آپ کے سعودی عرب کے اندر انصاف کی فراہمی کی بات کرتا ہے, جمہوریت کی آواز بلند کرنے کی کوشش کرتا ہے کہ جمہوری حقوق لوگوں کو ملنے چاہیے. تو اس کا مطلب یہ ہے کہ وہ ایک سیاسی ایکٹیوسٹ تھے, اپنے سیاسی حقوق کی جدوجہد کے لیے انہوں نے ایک قدم اٹھایا اپنی سپیچز کے ذریعے سے اور گفتگو کے ذریعے سے, اور وہی چیز ان کی سب سے بڑی ان کا سب سے بڑا جرم بن گئی اور اس کے نتیجے میں ان کو پھانسی دی گئی. اب جہاں تک یہ مسئلہ ہے کہ یہ سعودیوں کے داخلی مسائل ہیں اور اندرونی مسائل ہیں, دیکھیے اگر واقعی دہشت گردی کا مسئلہ ہوتا تو میرا خیال ہے کسی کو کوئی اعتراض نہ ہوتا, لیکن چونکہ یہ دہشت گردی کا مسئلہ نہیں ہے بلکہ یہ ایک ایجنڈا ہے, اور وہ ایجنڈا صرف آج کا نہیں ہے, ابھی یہ جو 34 ممالک کے حوالے سے پروگرام بنا کیا یہ فرقواریت کے فروغ کے لیے نہیں تھا؟ کیا اس میں جو ہے ان تمام ممالک کو شامل کرنے کی کوشش نہیں کی گئی جو سیریا کے اندر, عراق کے اندر, خطے کے اندر کسی نہ کسی صورت میں جنگ میں ملوث ہیں اور پورے خطے کی صورتحال جن کی وجہ سے خراب ہے؟ اگر وہ واقعی دہشت گردی کے خلاف ہوتی تو ویلکم کہنا چاہیے تھا ان تمام فورسز اور قوتوں کو جو دہشت گردی کے خلاف اپنے ملک میں بھی اور اس خطے کے اندر بھی باقاعدہ جنگ لڑ رہے ہیں اور قربانیاں دے رہے ہیں. لیکن وہ تمام ممالک ایک طرف تھے, نہ اس میں افغانستان شامل تھا, نہ اس میں عراق شامل تھا, نہ اس میں سیریا شامل تھا, نہ اس میں لبنان شامل تھا, نہ اس میں ایران شامل تھا. اس کا مطلب یہ ہے کہ کوشش یہ کی جا رہی ہے کہ وہ جو صہیونی ایک منصوبہ ہے کہ شیعہ اور سنی کے نام پر مسلمانوں کے درمیان دراڑیں اتنی ڈال دو جس کے نتیجے میں مسلمان آپس میں لڑتے رہیں اور صہیونی قوتوں کو اپنے پنجے جمانے کا بہتر موقع ملے, اور یہ اس کے لیے ایک گراؤنڈ ہے. اس میں اب چونکہ افسوس کے ساتھ کہنا پڑتا ہے کہ ایک طرف سعودی عرب ہے جو سنی دنیا کا نمائندہ بننے کی کوشش کرتا ہے جبکہ ایسا نہیں ہے, اور دوسری طرف ایران ہے جس کو شیعہ دنیا کا نمائندہ بنانے کی اور پیش کرنے کی کوشش کی جاتی ہے تاکہ لڑایا جا سکے. میں سمجھتا ہوں کہ ہمیں ان تمام چیزوں کو اس وسیع تناظر میں دیکھنے کی ضرورت ہے. اور جہاں تک ایمبیسیز جلانے کا تعلق ہے, ابھی آپ نے بھی بات کی اور اشرفی صاحب نے بھی بات کی, پہلا سوال یہ ہے کہ کیا دنیا میں پہلی ایمبیسی جلی ہے؟ تہران میں کل آپ نے اگر وہ تصویریں دیکھی ہو اور وہ فوٹیجز دیکھی ہو تو اس میں اس کی ایک منزل کے دو کمروں کے دروازوں کو آگ لگی ہے, غلط ہے اس میں کوئی شک نہیں, کوئی بھی اس کی تائید نہیں کرے گا. لیکن کیا مصر کے اندر مختلف ممالک کے ایمبیسیز کو نہیں جلایا گیا؟ امریکہ کے اندر نہیں ہوا, یورپین ممالک کے اندر نہیں ہوا, آپ کے ترکی کے اندر نہیں ہوا؟ اگر یہ سب کچھ ہوا ہے تو ان ممالک میں ایسی صورتحال کیوں نہیں ہوئی کہ جس ملک کے اندر عوام نے اس طرح کا کوئی رد عمل دکھایا اس سے جو ہے سفارتی تعلقات کو کاٹنے اور صورتحال کو مزید گمبھیر کرنے کے لیے اس انتہا تک پہنچا جائے؟ اس کا مطلب یہ ہے کہ سوچی سمجھی کوشش ہے یہ کہ کسی طرح سے مسلک کے نام پر دراؤں کو مضبوط کیا جائے اور زیادہ سے زیادہ فاصلے پیدا کر دیے جائیں, اور یہ ساری چیزیں اس کے لیے بہانہ ہیں.
ٹھیک ہے شہید صاحب, میرا گفتگو تمہاری جاری تھا. قاضی صاحب, آپ نے ہمارے شہید صاحب کو سنا, اشرفی صاحب کو سنا, اور ایک بات آئی, آپ کیا سمجھتے ہیں؟ میرا سوال اپنی جگہ پھر وہی رہے گا, ہم پاکستانی نقطۂ سوچیں کیونکہ تمام ملک بہرحال ان کا پہلا انٹرسٹ اور دلچسپی اپنے اعتبار سے ہوتی ہے, اور میں جیسے کہا بھی کہ ہمارے پرائم منسٹر جو کولمبو چلے گئے جبکہ یہ صورتحال تھی, آپ کے خیال میں ہم کہاں کھڑے ہیں, کہاں کھڑا ہونا چاہیے, کس طرح کھڑے رہ سکتے ہیں یہیں پر, کس حد تک جاگاری جمع رہ سکتے ہیں, کیا ہم بھی اس پوزیشن ہیں بھی کہ ہم کوئی رول ادا کر سکیں, کردار ادا کر سکیں؟ قاضی صاحب,
میرا خیال میں جنہوں نے یہ فیصلہ کرنا ہے کہ ہمیں کہاں کھڑا ہونا ہے انہیں بھی اطلاع نہیں ہے کہ کہاں ہے. یہی رہی ہے ہماری خارجہ پالیسی کہ ہم ہمیشہ جو ہے، لیکن آپ نے ابھی غالب کے مصرے سے اور شعر سے آغاز کیا تھا، اگر مجھے اجازت دیں تو میں اپنی بات کا آغاز سینیکا کی ایک کوٹیشن سے کرنا چاہتا ہوں کہ ہوم گاڈ وشز ٹو ڈسٹرائی فرسٹ میکس دیم میڈ، کہ اللہ نے جن لوگوں کو تباہ کرنا ہوتا ہے پہلے ان کی عقل و خرد چھین لیتا ہے. آج پورا مڈل ایسٹ اس کا ہی ایک بن رہا ہے. اب اگر ہم بات کریں پارٹیزن بات کریں تو ہم سعودی عرب کی بات کریں، ایران کی بات کریں، اور وہ کریں یا کلینیکل انالیسز کر لیں کہ یہ ہو رہا ہے تو کیوں ہو رہا ہے اور کیا ہو رہا ہے. تو جو ہو رہا ہے یہ شاخصانہ ہے عرب سمر کا. 2011 کی موومنٹ میں ہی بنے تھے نمر، جن کو اس طرح سے اسیسینیٹ کیا، جن کو ایگزیکیوٹ کیا گیا. اچھا اب معاملہ یہ ہے کہ سعودی عرب اس سے پہلے جو معاملات کرتا تھا وہ کیرٹ سے زیادہ کام لیتا تھا، سٹک سے کم لیتا تھا. اب وہ سٹک سے زیادہ لے رہا ہے اور کیرٹ سے لے رہا ہے. اور ان کی ایک پینک کی وجہ بھی ہے. پینک کی وجہ یہ ہے کہ ایک تو انہوں نے جو ملٹری کیمپین کی یمن میں اس کا بیک لیش آ رہا ہے، سیریا میں جو کیا، آئی ایس آئی ایس میں جو ان کے کردار کے حوالے سے ان کے ناقدین کہتے ہیں تو اس کا بیک لیش واپس آ رہا ہے. لیکن اس میں ایک بڑا معاملہ اور بھی ہے، وہ یہ ہے کہ اس بحران کی ایک نئی سمت ہے جو بڑی اہم ہے، اور وہ یہ کہ سعودی عرب کے پاس بڑی ایکسس کیش ہوا کرتی تھی. ابھی ریسنٹلی انہوں نے 50% تیل کی قیمتیں بڑھائی ہیں، 20-25% جی ڈی ان کا جو خسارہ آیا اس دفعہ، اور آئندہ یہ بڑھے گا. تو ایک پینک ہے جو ہمیں رائلٹی میں لگتا ہے. اس پینک آپ کو یاد ہوگا کہ عرب سمر جب آ رہی تھی اور جب یہ تیونس میں اڑ رہی تھی ڈکٹیٹرشپ، تو بہت بڑا پیکج دیا تھا سعودی عرب نے غالباً 50-60 بلین کا اپنی عوام کو اپیز کرنے کے لیے. اب وہ معاملہ بھی نہیں رہا. تو اب معاملہ یہ ہے کہ یہاں اپنی اپنی حکومتوں کے لالے پڑے ہوئے ہیں. رہی ہیومن رائٹس کی بات تو میں دونوں کے حوالے سے کہہ دوں کہ دونوں کا کوئی ریکارڈ اچھا نہیں ہے، پولیٹیکل وکٹمائزیشن کے حوالے سے، نہ ایران کا اور نہ سعودی عرب کا. اور رہے ہم تو ہمیں کوئی پالیسی کا پتہ نہیں ہے، یہ نواز شریف صاحب نے بنانی ہے، یہ وزارت خارجہ میں بننی ہے، یہ پنڈی میں بننی ہے، یا کہاں بننی ہے.
جی حضور، مجھے ایک بریک کی طرف جانا پڑا، لیکن ایک چلتے اشرفی صاحب پوچھ لوں. ہمیں تو یہ کہا جاتا ہے کہ جناب واشنگٹن جہاں کھڑا ہوگا شہر، ہم اسلام آباد وہاں کھڑا ہوگا، اس صورتحال میں کیا ہوگا؟ اور جس کی طرف شہیدی صاحب نے بہرحال یہ تو کہا نا، جو 34 ملکی اتحاد ہوا، ہمیں بھی حیرت ہوئی کہ اس میں وہ ممالک باہر تھے جن کا ذکر انہوں نے کیا. مجھے بریک کے بھی جانا پڑا، لیکن اس حوالے سے جی اشرفی صاحب.
مجاہد بریلوی صاحب، یہ جو 34 ملکوں کا ایک اتفاق ہوا، ابھی اتحاد نہیں ہوا، اتفاق ہوا دہشت گردی اور انتہا پسندی کے خلاف. انہوں نے کہا کہ کوئی تنظیم بھی ہوگی، وہ القاعدہ ہو، وہ داعش ہو، وہ ٹی ٹی پی ہو، وہ کوئی بھی ہو، ہم اس کے خلاف جائیں گے. ایران جو ہے کیا حزب اللہ کے خلاف جانے کو تیار ہے؟ اگر وہ ہے تو وہ آج اس اتحاد کا حصہ بن جائے. کیا حزب اللہ نے جو قتل عام کیا ہے شام میں، عراق میں، یمن میں، بحرین میں، کیا وہ دنیا کو نہیں نظر آتا ہے؟ یہ وہ ایک نقطہ ہے جس کی وجہ سے ایران اس اتحاد کا حصہ نہیں ہے. اور شام اور جو ہے وہاں پر تو باقاعدہ ایک دہشت گرد گروہ جو ہے جسے عالم عرب دہشت گرد کہتا ہے اور ایران اسے آزادی کی تحریک کہتا ہے، اس کے ساتھ الائنس ہے ایران کا. تو اس صورت میں کیسے یہ اتفاق میں، اس اتحاد میں آ سکتے ہیں؟ اور دوسری بات، یا وہ شیخ نمر کوئی بھی ہو، وہ جتنی بڑی مرضی شخصیت ہو، وہ سعودی تھے، سعودیہ کے اندر انہوں نے جرائم کیے، سعودیہ کے اندر جو ہے انہوں نے ان کے اوپر مقدمات چلا، اور یہ مقدمہ کوئی ایک دن میں نہیں چلا گیا، 4-5 سال لگے اور اس کے بعد ان کو سزا ہو گئی. اب میں پاکستانی ہو کے یہاں شور مچاؤں اور اپنی سڑکیں بند کروں اور یہاں پر جناب شیعہ سنی کے تصادم کی فضا پیدا کروں، تو کیا کل جو 24 نوجوان جو ہے ایران نے سنی لگائے ہیں، تو میں پھر سنی نکل آئے کہ جناب ان کو کیوں لگایا گیا ہے؟ کہ صرف 2015 میں 8,000 لوگوں کو ایران کے اندر سزائیں دی گئی ہیں جو صرف اہل سنت ہے. تو اس لیے ہمیں اس سے بالا تر ہو کے دیکھنا چاہیے اور اپنے ملک کا دیکھنا چاہیے، ہمیں تو صلح کی طرف جانا چاہیے.
ٹھیک ہے، دیکھیں اشرفی صاحب اشرفی صاحب یہ آپ صلح کی بات نہیں کر رہے ہیں، یہ تو پھر آپ نے بہت ادھر چلے گئے، ورنہ پھر یہ صلح سے نہیں نہیں
نہیں
یہی میں کہہ رہا تھا اشرفی صاحب. لیکن مجھے لگ رہا ہے خیر، مجھے اسی لیے میں بریک کی طرف چلے جاؤں، کیونکہ اشرفی صاحب ہم تو صلح کی بات کر رہے تھے اور مسلک سے زیادہ जैसे मैंने आपसे कहा कि सियासी तौर पर हम ये समझते हैं कि पाकिस्तान को इसमें रोल अदा करना चाहिए, क्यों कहते हैं जी आप शायद आबादी के एतबार से और बहुत, और हमने तो इस्लामिक बॉम्ब भी हमारे पास है, इस एतबार से भी हम सबसे बड़े हैं, तो इस वक्त हमारे प्राइम मिनिस्टर को कोई स्टैंड लेना था, हमारे इस्लामाबाद की वजारत खारजा को कोई स्टैंड लेना था और कोई सुलह जोई की बात करनी थी। मैं भी ज़रा कोशिश करूँगा कि उस तरह ऐसा ना हो कि इस प्रोग्राम के ज़रिए हम मसलक की तरफ चले जाएं। हमारे साथ रहिएगा, अशरफी साहब, शहीदी साहब, काजी साहब हमारे साथ हैं, मिलते हैं एक वक्फे के बाद।
على امتداد 100 عام نعيش ظلم وجور وخوف وترهيب.
تنفيذ الاحكام القضائيه الشرعيه بحق 47 من المدانين بارتكاب جرائم ارهابيه. التنفيذ تم وفق السقوط الشرعيه التي صدرت بحق كل منهم.
जहरवली आपको एक बार फिर खुश आमदीद कहता है। मुतम सईद काजी साहब लाहौर में उलमा काउंसिल के चेयरमैन हमारे साथ मौजूद हैं और बदरुल काउंसिल के। इससे पहले कि मैं शहीद साहब आपके पास आऊं, हमें साबिक वजीर खारजा हिना रब्बानी खर ने ज्वाइन किया है। जी मिस खर, अगर मैं बराह रास्त आपसे ये कहूँ, आपको वेलकम करते हुए, कि अगर आप फॉरन मिनिस्टर होती, जैसे कि आपने बड़ा अच्छा वक्त गुजारा और बड़े क्राइसिस, मुझे अच्छी तरह याद है खासतौर पर जब नेटो इशू बहुत हॉट था और मुझे उस वक्त हमने आपसे पूछा भी था, और आप जब शायद लंदन से वापस आ रहे थे तो आपने कहा नहीं हमें तो रास्ता खोलना पड़ेगा और नेटो जो है वो सिर्फ अमेरिका का नाम नहीं है, वो भी बड़ा क्राइसिस था, बड़ा मुश्किल था स्टैंड लेना। तो यही अगर मैं आपसे सवाल करूं, और उसमें कोई हर्ज नहीं है कहने में, कि आप अगर होती यकीनन हुकूमत की पॉलिसी भी होती तो कहां पाकिस्तान, वो कहां जी है ना
जी। देखिए यहाँ पे इस वक्त बहुत एक सेंसिटिव मामला है और अनफॉर्चुनेटली हमें जिस डायरेक्शन में जाना चाहिए, बाय हम आई मीन द मुस्लिम वर्ल्ड, जहाँ पे वी शुड बी मेंडिंग टाइज, उसकी बजाय हम देख रहे हैं कि कटिंग ऑफ टाइज, जो एग्जिस्टिंग बैड टाइज थे उनको फर्दर वर्सन किया जा रहा है। इस वक्त मैं आपको दो एलिमेंट्स ऑफ एनी फॉरेन पॉलिसी मैनेजमेंट, और आई थिंक इस हुकूमत को बहुत कोशिश करनी चाहिए कि वो दे डोंट हैव अ चॉइस, दे विल हैव टू बी कम्प्लीटली न्यूट्रल एंड इंश्योर के ये किसी किस्म की इंटरफेरेंस इस मामले में ना करें। देखिए आपने देखा पीछे 2 साल पहले जब ये येमेन वाला इशू भरा तो पाकिस्तान ने एट सम लेवल कमिटमेंट दे चुके थे ऑफिशियल लेवल पे या गवर्नमेंट लेवल पे या प्राइम मिनिस्टीरियल लेवल पे, और फिर उससे हमें निकलने में जो पार्लियामेंट में जाना पड़ा और जो सब कुछ हुआ वो आप जानते हैं, उससे एक रिलेशन में सऊदी अरेबिया के साथ एक अनफॉर्चुनेट एंड अननेसेसरी कशीदगी पैदा होगी, क्योंकि आप एक लेवल पे एक कमिटमेंट दे चुके थे जहां से आपको फिर वापस आना पड़ा। देखिए हमारे लिए द किंगडम ऑफ सऊदी अरेबिया इज अ स्ट्रेटेजिक पार्टनर ऑफ पाकिस्तान, इट्स एन इम्पोर्टेंट कंट्री, उनकी वैल्यू हमारे लिए बहुत ज्यादा है, और ईरान हमारा नेबर है, उनकी वैल्यू बोथ एज अ मुस्लिम कंट्री एंड एज अ नेबर भी बहुत ज्यादा है। सो वी शुड रियली इंश्योर हमारी किसी किस्म की न्यूट्रैलिटी इज द ओनली वे टू गो।
लेकिन आपके ख्याल में हम कब तक रह सकते हैं, क्योंकि जो अभी जो एक इत्तेहाद या इत्तेफाक हुआ 34 मुल्कों का, उसमें मिसखर तो हम तो खड़े हुए थे सऊदी अरब के साथ और उसमें वो मुवालिक बाहर रहे। मिसखर
जी बिल्कुल, देखें पहले तो वो जो इत्तेहाद हुआ उसमें क्या पाकिस्तान का रोल होगा, पाकिस्तान किस लेवल पे उस इत्तेहाद का हिस्सा है, इसमें टू बी क्वाइट ऑनेस्ट एज अ सिटीजन ऑफ पाकिस्तान मेरे पास तो कोई क्लैरिटी नहीं, अगर आपके पास है तो आई विल लाइक टू बी मोर वेल इन्फॉर्म्ड। आपने देखा कि दफ्तर खारजा का पहला रिएक्शन इस पे ये था कि जी जब हमें ज्यादा डिटेल्स पता चलेंगी तब हम यू नो डिटरमिन करेंगे कि पाकिस्तान का क्या। तो आपका नाम अनाउंस किया गया एक इत्तेहाद में जिसके बारे में शायद आपके दफ्तर खारजा वाज एक्चुअली सरप्राइज्ड, इट्स नॉट शॉक टू फाइंड इट्स नेम देयर। So I think this is in some ways an intransparent foreign policy management ke thode signs nazar aate hain. Hum Bareilly sahab dekhe, ek mulk ki sabse badi foreign policy ka tenet kya hota hai? Ki usko sabse pehle apne national interest ko preserve karna hota hai. Pakistan ka national interest ye hai ki ye jo aaj aajkal mein jo issue phaila hua hai, ye jis nagar tak chala jaye, jis sata tak chala jaye, Pakistan ka national interest ye hai ki Pakistan isme involved na ho. Aur balki Pakistan ka national interest aur Pakistan ka duty as a Muslim country, as a brotherly country to both Iran and to Saudi Arabia, Pakistan ki duty ye hai ki Pakistan koi bhi role ada kar sake in dono ko aur baki mulkon ko jo ye lead kar rahe hain. Pakistan ne bhi kar diya, phir Sudan ne bhi kar diya, cutting of diplomatic ties with Iran. Jitne log, jitne mulk hain jin pe thoda bissa bhi hamara asar hai, aur kai mulkon mein hamara asar kafi zyada hai, hum unke sath behind closed doors and inke sath koshish kare apna asar andaaz hoye ki ye tareeka sahi nahi hai. Is waqt jo Muslim mulk ko waise challenges darpesh hain, puri duniya mein Muslimanon ke liye jeena mushkil ho gaya hai, usme Muslim mulk ka is tarah ke fiza phailana ek dusre ke khilaf, it's obviously not in our interest.
Nahi, matlab agar Saudi wazir kharja aa rahe the parson, nahi aaye, ab shayad parson aaye, वो जब आएंगे तो तासुर यही जाएगा ना, ज्वाइंट स्टेटमेंट निकलेगा, कुछ ना कुछ कहना पड़ेगा दोनों को, और फिर कोई ईरानी अहम शख्सियत नहीं आती तो डिसबैलेंस हो जाएगा. मिस खर, क्विक मैं चाह रहा हूँ
इसका, मैं वेरी क्विक, मैं आपको देखें हरिक साहब, द फॉरेन मिनिस्टर, आई नो कि प्रेशर आपके पास सिर्फ वो होता है जो आप प्रेशर लेते हैं. तो ये हम जो अपने आप को एक पॉट में डाल देते हैं कि हाँ हमसे एक्सपेक्टेशन ये है कि हमें ये जरूर करना पड़ेगा, इस मुल्क को कुछ जरूर नहीं करना पड़ता. मैं दोबारा ये कहूंगी कि अपना नेशनल इंटरेस्ट इज सुप्रीम. दूसरों के जो इंटरेस्ट हैं वो जहां अकोमोडेट कर सके आप जरूर कर लें, बट योर ओन नेशनल इंटरेस्ट इज सुप्रीम.
ठीक है शहीद साहब. मिस खर, आपने सुना उन्होंने कहा नेशनल इंटरेस्ट, और बहुत जोर दे के बार बार तवातुर से वो ये कह रही थी मेरे जो सवाल के जवाब में, जैसे मैंने कहा सऊदी वजीर खारजा आ रहे हैं और वो नहीं आएंगे. खैर, वो अशरफी साहब को बात को जरा अपना अंदाज कहने का, उनको बराह रास्त उस तरह मत लीजिएगा. जी शहीदी साहब,
देखिए मैं दो तीन बातें अर्ज करूँ आपकी खिदमत में. जब किसी फोरम पर हम बैठते हैं तो हमें नेशनल इंटरेस्ट को यकीनन सामने रखना चाहिए और मौजूदा फ़ज़ा को उस तरफ नहीं मोड़ना चाहिए जिससे हमारे अपने मुल्क के अंदर एक अफरा तफरी और फ़िरकावराना फ़ज़ा को बढ़ावा मिले. इसके हवाले से हमें शुरी तौर पर कोशिश करनी चाहिए. मैं अशरफी साहब का एहतराम करता हूँ, मुझे बस एक शिकायत इनसे रहती है कि दुनिया की वो खबरें जो किसी के पास नहीं होती वो सिर्फ इनके पास होती हैं. तो इस हवाले से मैं इनसे,
अच्छी बात है ना, उसको ये तो अच्छी बात है कि बड़े चैनल के ये बहुत बड़े कॉरेस्पोंडेंट हो सकते हैं,
किसी के पास कोई ऐसी खबर नहीं होती.
ये तो अच्छी बात है,
किसी के पास वैसी खबर नहीं होती जो इनके पास होती है. इसलिए मैं एक अर्ज करूं, अगर ईरान के अंदर कोई 8000 अहले सुन्नत को कत्ल किया गया है तो एक कमेटी यहां से बना के लेके चले, मैं भी आपके साथ चलता हूँ, तहकीक करते हैं कि क्या ऐसी कोई खबर आप तक किसी दुश्मन ने पहुंचाई है या फिर कहीं अंदर से ऐसी खबर निकली है. बहरहाल इस तरह की बातें मीडिया में आके करना जो बिल्कुल बेबुनियाद हो और दुनिया उस पर हां से वो मुनासिब नहीं है.
अच्छा,
जहां तक इस सूरत हाल का ताल्लुक है, देखिए हमारा अपना नेशनल इंटरेस्ट है एक पाकिस्तानी की हैसियत से. अब सऊदी अरब के अंदर एक वाकया हुआ, अगर वाकई दहशतगर्दी के वाकयात होते तो यकीनी तौर पर हमें कोई हक नहीं था कि हम उस पर बोलते, लेकिन मुश्किल यह हुई कि एक ऐसी शख्सियत को मारा गया जो इंटरनेशनली तमाम कम्युनिटीज के दरमियान एहतराम उनका है, और उसका रद्दअमल सिर्फ पाकिस्तान में नहीं आया बल्कि आपने यूरोप के तमाम ममालिक में देखा. आप नेट चेक कर लें, तमाम ममालिक में, अमरीका समेत, कैनेडा समेत, और मशरक बईद के उन तमाम ममालिक में भी, बाद अफ्रीकी ममालिक में भी, और मिडिल ईस्ट भी. इसका मतलब यह है कि यह सिर्फ पाकिस्तानी मुसलमानों का रद्द अमल नहीं था, इसलिए इसको पाकिस्तान के अंदर शिया सुन्नी तनाजुर में देखने की जरूरत नहीं है. यहां पर अहले सुन्नत की बहुत बड़ी मकदार और बहुत बड़ी तादाद है जो सऊदियों के इस इकदाम को किसी भी सूरत में कबूल नहीं करती. तो इसलिए मैं समझता हूं कि इसको हमें शिया सुन्नी रंग में बिल्कुल भी नहीं देखना चाहिए बल्कि इसको इंसानी हकूक की पामाली के तौर पर देखना चाहिए. अगर इसको आप किसी और मुल्क का मसला مسئلہ سمجھتے ہیں تو پھر آپ پر انگلیاں اٹھیں گی، اس لیے کہ بنگلہ دیش میں جب انہوں نے جماعت اسلامی کے پرانے لیڈرز کو ابھی پھانسی دی تو ہم سب بنگلہ دیشی حکومت کے خلاف یک آواز تھے، ہماری ریاست بھی ہماری قوم بھی، جماعت اسلامی کے بڑے بڑے اجتماعات میں سب نے گفتگو کی، اس لیے کہ بہرحال انہوں نے ظلم کیا تھا ایسی شخصیات پر بھونڈا الزام لگا کر جن کا وہ جرم نہیں تھا اور پوری دنیا کو معلوم تھا۔ یہی صورتحال سعودی عرب کے اندر بھی ہے۔ اب جہاں تک موجودہ صورتحال کا تعلق ہے، میں یہ سمجھتا ہوں کہ پاکستان کی ریاست کو اور فیصلہ کرنے والی ان قوتوں کو جن کے ہاتھ میں خارجہ امور ہیں اور جو اس صورتحال کو باریک بینی سے دیکھ رہے ہیں، ان کا فریضہ بنتا ہے کہ پہلی بات یہ ہے کہ اس طرح کی جنگ میں جو مشرق وسطی میں اس وقت جاری ہے اپنا حصہ نہ ڈالیں، بلکہ اپنے آپ کو ایک غیر جانبدار کی حیثیت سے ثابت بھی کریں اور کوشش کریں اس آگ کو بجھانے میں حد تک
ٹھیک ہے۔
دوسرا، جہاں تک پاکستان کے اندر کی صورتحال ہے، اس میں بھی یہ کوشش کی جائے کہ فرقہ پرستوں کو ہر صورت میں کنٹرول کیا جائے اور ایک مثبت ڈیبیٹ اگر کہیں پر ہوتی ہے تو اس کو ویلکم کہنا چاہیے، لوگوں کو سمجھانا چاہیے، اس مسئلے کو فرقہ واریت کے فروغ کے لیے کسی بھی صورت میں استعمال نہیں ہونے دینا چاہیے، یہ ہمارے نیشنل انٹرسٹ کے خلاف ہوگا اگر ہم اس کو فرقہ وارانہ فضا میں بدلنے کے لیے تقابلی مطالعہ شروع کر دیں۔
اچھا، میں اسی لیے اشرفی صاحب کا نہیں، قاضی صاحب آپ ہی بلکہ جو شہید صاحب نے گفتگو ہوئی، اشرفی صاحب سے سوال کر لیں، آپ بھی ماشاءاللہ بڑے اچھے اینکر ہیں، جو گفتگو اب تک ہوئی ہے کہ آپ نے نقطہ نظر بھی سنا، آپ کیا مثلا اشرفی صاحب کے ساتھ شیئر کرنا چاہیں گے؟ چلیں براہ راست کیجیے نا بات آپ قاضی صاحب۔
میں اشرفی صاحب میرے پرانے دوست ہیں اور میری نیاز مندی بھی ہے ان سے، مگر میں کچھ تھوڑی سی خود تعلیم حاصل کرنا چاہتا ہوں اگر آپ اجازت دیں۔ ابھی تھوڑی دیر بڑی تواتر سے ایک آپ نے ترکیب استعمال کی، نیشنل انٹرسٹ، اس کی مجھے سمجھ نہیں آتی، یہ کون سا نیشنل انٹرسٹ ہے؟ یہ رولنگ الیٹ کی اپنے بزنس کے نیشنل انٹرسٹ ہے، اگر میں عوام کی یہاں پہ تسلات بیچنا ہے اس کا انٹرسٹ ہے؟ بات یہ ہے کہ نیشنل انٹرسٹ، نیشن سے اگر آپ نے لفظ یہ لیا ہے تو اس نیشن کا ان نیشنل انٹرسٹ سے کچھ لینا دینا ہے جو اس رولنگ الیٹ کے انٹرسٹ ہیں۔ اس ملک کے 80% لوگ، مہینہ ربانی کھر صاحبہ کی کانسٹیچوئنسی میں 2010 میں گیا تھا جب سیلاب آیا تھا، یہ ان کو میں سپیسیفک کر کے نہیں کہہ رہا، اس 80% ملک کے لوگوں کا تو کوئی انٹرسٹ نہیں ہے، نہ روٹی نہ پانی نہ کوئی گل بات، اس ملک کی رولنگ الیٹ کے جو اپنے انٹرسٹ ہیں، ایک تو خدا را ان کو نیشنل انٹرسٹ کہنا بند کر دیں، دوسری بات یہ کہ آپ کی کوئی خارجہ پالیسی نہیں ہے، خارجہ پالیسی بنانے سے پہلے کبھی آپ امریکہ کی طرف دیکھتے ہیں، کبھی یہاں پنڈی کی طرف دیکھتے ہیں، اور پھر درمیان میں جو رستہ ایک وہ اسٹمبل انٹو سم سٹینس، چل جائے تو چل جائے، نہ چلے تو نہ چلے۔ ایک تو یہ ہمیں پلیز بتانا بند کر دیں، نیشنل انٹرسٹ اگر آپ ان ریمیٹنسز کو کہتے ہیں تو ہیومن رائٹس کی جو وائلیشن مڈل ایسٹ میں ہمارے ورکرز کی ہوتی ہیں، اور دوسری بات نیشنل انٹرسٹ کہاں گیا آپ کا جب ہلری کلنٹن نے کہا تھا کہ پاکستان میں ملیٹنسی کو ہوا دینے کے لیے کون کون سے ملکوں کا نام لیا انہوں نے جو یہاں پہ پیسے بھیجتے ہیں، کون سا آپ کا نیشنل انٹرسٹ ہے؟ پیسے تو آپ روک نہیں سکتے، تو یہ آپ کے طبقے کا انٹرسٹ ہے، اس کو پلیز ہمارے اوپر ایک نہ تھوپے۔
دوسری بات، میں آپ کہتا ہوں دیکھیں وہی بات ہے، اشرفی صاحب مس کھر جو ہے دیکھیں وہ تو انہوں نے کس طریقے سے، میں خیال سے وزیر خارجہ بھی نہیں ہے، انہوں نے کس طرح بیلنس کر کے بات کر دی اپنی طور پہ، تو اس کو اور آگے بڑھاؤں گا، اشرفی صاحب کے جو نیشنل انٹرسٹ، تو میں ان معنوں میں کہہ رہا ہوں کہ کم از کم پاکستان میں ایسی صورتحال نہ ہو کہ ہم ایک دوسرے کے مد مقابل ہو جائیں سڑکوں پر، گلیوں میں، محلوں میں، اسکرینوں میں۔ اشرفی صاحب
دیکھیے، پہلے تو میں شہیدی صاحب سے عرض کروں کہ شہیدی صاحب آپ پڑھا کریں، چونکہ جب آپ اخبارات اور میڈیا، کل کے دن کی میں بات کر رہا ہوں، پورے انٹرنیشنل میڈیا میں ہے کہ کل کتنے لوگوں کو پھانسی کی سزا ہوئی ایران کے اندر، اور ہمیں اس سے غرض نہیں ہے، ایران اگر سمجھتا ہے کہ یہ لوگ جو ہے اس کے ملک کے شہری ہیں اور وہ کوئی کر رہے ہیں، تخریب کر رہے ہیں، تو اسے سزا دینے کا حق ہے، سعودی عرب سمجھتا ہے کہ اس کے امن کے اور حرمین کے امن کے خلاف کوئی شخص کام کر رہا ہے، وہاں کی عوام کے مفاد کے خلاف کام کر رہا ہے، تو اس کو حق حاصل ہے کہ وہ اس کو سزا دے۔ ہاں اگر کوئی پاکستانی ہوتا، ابھی بنگلہ دیش کی بات کی گئی، تو جناب والا بنگلہ دیش میں جو پھانسیاں ہو رہی ہیں وہ اس لیے ہو رہی کہ انہوں نے پاکستان کا ساتھ دیا تھا، اور وہ اس وقت پاکستان تھا، اس وقت بنگلہ دیش نہیں تھا، ایک معاہدہ ہوا تھا کہ ان لوگوں کو نہیں چھیڑا جائے گا، اس معاہدے کی خلاف ورزی بنگلہ دیش گورنمنٹ کر رہی ہے، کوئی نمر صاحب کے ساتھ ایران اور سعودی عرب کا کوئی ایسا معاہدہ نہیں تھا، وہ ایک سعودی شہری تھے، وہ ٹرائل ہوئے، ان کو سزا ہو گئی، بھئی ان کے ماننے करने वाले दुनिया में जो है वो कर रहे हैं, कितने फीसद है क्या है, इस बात में हम नहीं जाते। हम तो अपने मुल्क की बात कर रहे हैं कि हमारे मुल्क के अंदर ये फिजा नहीं बननी चाहिए। इससे पहले ये फिजा नहीं है हमारे मुल्क के अंदर कि कहीं पर किसी को सजा हुई है। हम अपने नेशनल एक्शन प्लान के तहत लोगों को सजाएं दे रहे हैं, तो कल कोई जनाब सऊदी अरब में एहतजाज शुरू कर दे, जाके लंदन में एहतजाज शुरू कर दे कि भी क्यों कर रहे हैं, ये हमारा मामला है। सऊदी अरब ने सजाएं दी है, 47 लोगों को दी है, कोई एक शख्स को तो नहीं दी, उसमें अलकायदा का सरबराह भी था खलीज का और बाकियों का। हम यहां पर जो है वो शुरू कर दे के जनाब बहुत कई अहम लोग होंगे जो इससे पहले फांसी चढ़े होंगे, ईरान में भी चढ़े होंगे और पाकिस्तान में भी होंगे, जिनको सजाएं हुई होंगी। हमें देखना चाहिए कि हमें फिजा को कैसे बेहतर करना है। पहली बात तो यह है, बिल्कुल ठीक बात कही है काजी साहब ने, मैं इनका शागिर्द हूं पुराना, ये मेरे बड़े मोहतरम है, हमारे मरहूम दोस्त जवेद जमाल डस्की साहब की के साथी हैं ये। मैं ये अर्ज करूं कि हमें ये देखना है, लेकिन अगर हमने कौम का मफाद भी देखना है पाकिस्तानियों का, तो 22 लाख पाकिस्तानी जो है और टोटल 35 लाख पाकिस्तानी अरब ममालिक में काम कर रहा है, कितने तुर्की में है, कितने ईरान में है, ये भी देख लें, तो उनका मफाद क्या होगा उसको देखें आप। आपकी कौम के लोग है ना, ये 35 लाख जो अरब दुनिया में है ये पाकिस्तानी है ना, उनके पास पाकिस्तान का पासपोर्ट है, उनका मफाद क्या है, उनसे बात की जाए, उनसे पूछा जाए। फिर हमारा मफाद, मैं बाहर सूरत ये समझता हूं, हमारा मफाद इस जंग में नहीं है, हमारा मफाद इन दोनों ममालिक के दरमियान को बातचीत कराने में, या इन दोनों ममालिक के दरमियान जालिम और मजलूम के दरमियान जो है एक किरदार अदा करने में है। और कुरान भी यही हमें हुक्म देता है, शरीयत भी यही हुक्म देती है कि देखो कि जो जालिम है, जो उसको जुल्म से रोको। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अपने भाई की मदद करो, खा जालिम हो या मजलूम। साहबा ने कहा या रसूल अल्लाह जालिम की क्या मदद करेगा, उसको जुल्म से रोको। तो बात यह है कि हमें पाकिस्तानी बन के देखना है, और अगर हम पाकिस्तानी तो इंशाल्लाह पाकिस्तान इस वबा से निजात पा लेगा। लेकिन एक बात लाजिम है और वो ये है कि अर्ज हरामैन शरीफैन की तरफ कोई तंजीम हो, कोई मुल्क हो, कोई फर्द हो, अगर वो देखेगा मक्का और
मुझे ठीक ठीक मुझे एक ब्रेक की तरफ जाना पड़ रहा है क्योंकि कैमरे के पीछे मुझे कहा जा रहा है। बिल्कुल आप ब्रेक की तरफ जाए, गुफ्तगु इस नहज पर है और मेरी कोशिश भी ये है। मैं जाना तो चाह रहा था मिस हिना रब्बानी खर के पास, लेकिन मैंने कहा कि मुझे कह रहे हैं ब्रेक देखें, कोशिश करेंगे ब्रेक के बाद भी उनसे गुफ्तगू जारी कर सके अपने इन मौजूद मेहमानों के साथ। हमारे साथ रहिएगा, मिलते हैं ब्रेक के बाद।
على امتداد 100 عام نعيش ظلم وجور وخوف وترهيب.
تنفيذ الاحكام القضائيه الشرعيه بحق 47 من المدانين بارتكاب جرائم ارهابيه. التنفيذ تم وفق السقوط الشرعيه التي صدرت بحق كل منهم.
चैन 24 में मुजाहिद बिल्ली एक बार फिर आपको खुश आमदीद कहता है, जिसमें कोशिश कर रहा था कि खैर मैंने कहा अपने थोड़ा सा पस मंजर भी ऐसा रहा है कि मैं दोनों तरफ से गुरेज ही रखूं तो अच्छा है। काजी साहब, शहीदी साहब और हमारे जो अशरफी साहब गुफ्तगू कर रहे थे और यकीनन अपने नुक्ता बयान करते हुए, अब इतना तो छलक जाता है ना, जैसे आप हुए कहीं कहीं आपको ज़्यादा आगे रखा जाए तो फिर आप भी एक बड़े कॉमरेडियत आपकी एक निकल कर आ जाती है। कुछ लोग कहते हैं शहीद कादी साहब करा जाए, तो इसलिए अगर शहीदी साहब और अशरफी साहब कहीं कहीं छलक रहे हैं तो उनको छलकने दीजिए ना, उसमें एक हमें मालूम में इजाफा हो रहा है ना उसमें। और दोनों ये कह रहे हैं कि चलें इस बहाने जद्दा भी चलते हैं, तहरान भी चलते हैं ताकि हकायक मालूम करें कितनी फांसी दी गई कितनी हुई। तो काई साहब ये जो एक
ले चले जद्दा भी ले चले तेहरान भी ले चले
मेघालय में
और भी ले चले
चले में सीधे वाशिंगटन ही क्यों ना चले जाए इधर उधर जाने के बजाय। काई साहब ये जो गुफ्तगू हो रही है, अगर मैं आपके ख्याल में हमारा खुद क्या पाकिस्तान इतना मजबूत मुल्क है इन दोनों के मुकाबले में कि वो कोई स्टैंड ले सके? बताए तो ऐसा नहीं लगता। हम कोशिश तो कर रहे हैं कि तवाजुन कायम रखें, लेकिन हम तवाजुन शायद कायम ना रख सकें ऐसा लगता है। काई साहब, और जैसे हिना रबानी खर ने कहा कि उस वक्त हम बिल्कुल करीब जाते जाते रह गए थे यमन की लड़ाई में, काई साहब
देखें तवाजुन कायम रखना, मैंने जैसे कहा नए हाथ बाग पे है ना पाह रकाब में की तरह मामलात चलाए जाते हैं। एक थोड़ी सी मैं वजात कर दूं, मेरे भाई ने भी बात की, यकीनन ये बात दुरुस्त है, हमें रिमिटेंसेज आती है, मैं रिमिटेंसेज के नाम पे दो नंबर पैसा ज्यादा आता है आजकल जो काला बाहर जाता है, मैं इस पर नहीं जाना चाहता, हमारा आज का मौजू नहीं है, मगर मैं इतना जरूर कह दूँ कि अगर सऊदी अरब को और किसी और मुल्क को इससे सस्ती लेबर कहीं और से मिल गई तो ले जाएंगे, और ये खैरात में पैसे नहीं मिलते, हम उनके लिए बड़ा मुश्किल से बड़ी ह्यूमन राइट्स की वायोलेशन के बाद बगैर किसी राइट्स के वहां मुशक्कत करते हैं और ये 4% कमाते हैं। एक तो बात मैं ये कर दूं, दूसरी बात जो आपने ये कही कि ये बात बिल्कुल दुरुस्त है कि हमें जो है हमारे यहां दोनों आबादियां हैं, शिया भी और सुन्नी भी, दोनों हमारे भाई हैं, और मैं ये समझता हूं कि हमें ये देखना चाहिए कि अगर हमें ये भी नहीं सपोर्ट करना चाहिए, हमें क्या पता है एक शख्स हुकूमत में अदालतें कैसे ऑपरेट कर रही हैं, यहां जाओ लग के दौर में किस तरह अदालतें क्या कर रही थी आप तो कवर करते रहे हैं, तो हम एक शख्स हुकूमत चाहे इधर की हो चाहे उधर की हो, हम किसकी गवाही क्या दें, किसके क्या यहां बैठ के दे सकते हैं कि वहां पर कानून के तकाजे पूरे हुए हैं या नहीं हुए। हमारा मेरे ख्याल में मामला यह है, हम ये समझें, मगर ना हमारी हुकूमत इसके अहल है ना ये रूलिंग अलीट, जैसे मैंने पहले बात की थी कि नेशनल इंटरेस्ट बेसिकली रूलिंग अलीट का इंटरेस्ट बन गया है यहां पे। आपको याद है 2014-2015 में 16 अरब दिरहम की शॉपिंग की थी हमने, बिल्डिंगें दुबई में जाके खरीदी थी, तो इनका इंटरेस्ट कुछ और है, तो बड़ी किस्म की डिस्टॉर्शन आ चुकी हैं, अवाम के रियल सेंटीमेंट ना पार्लियामेंट में रिप्रेजेंट हो रहे हैं ना हमारे इदारों में रिप्रेजेंट हो रहे हैं, और शिया सुन्नी की लड़ाई पे अलग अलग दुकानें हमने खोल रखी हैं। मेरे ख्याल में हमें लेकिन ये हम स्टैंड नहीं ले सकेंगे। आपने कहा क्या हम इतने मजबूत हैं, हम मजबूत हैं, ये मुल्क बहुत मजबूत है, इस मुल्क की रूलिंग अलीट जो है वो गुलाम है, अपने माशी जो उसकी वारदात है उसकी गुलाम है, इसलिए वो कमजोर है, इसलिए हम कमजोर होकर सामने आते हैं, वरना इस मुल्क में क्या नहीं है, यहाँ जो लूट मार हो रही है ये इस टूटी फूटी मीशत में अरब हार डॉलर इस मुल्क के मेहनतकश पैदा करते हैं, और आप मेरी कॉमरेडियत की बात करते हैं तो हम वीक नहीं है, हमें रिप्रेजेंट करने वाले वीक हैं, 2-2% पे उनके जो मफादात हैं वो नेशनल इंटरेस्ट को तज देते हैं, यही हमारा अलमी है जी।
शहीद साहब एक बहरहाल एक पता नहीं क्यों हकीकत है कि ईरान हो या सऊदी अरब हो या बेशतर यानी मेरे ख्याल पाकिस्तान ही को हम कह सकते हैं या थोड़ा बहुत इधर बांग्लादेश चले आएँ जहाँ वाकई जमहूरियत है और भले जैसी भी अदालतें हो, खैर अब तो हमारे यहाँ भी मिलिट्री कोर्ट्स आ गई हैं, लेकिन ये तो हकीकत है ना कि अगर हम सऊदी अरब की बात करें तो ईरान में भी कोई रिवायती मिसाली जमहूरी मुल्क तो उस तरह नहीं है ना, उनका अपना सिस्टम है, उस सिस्टम में वो अपने मुखालफिन के जो साथ जो सलूक करते हैं मेरे ख्याल में वो भी ह्यूमन राइट वायलेशन है जिस तरीके से रियाज की सरकार करती है। तो शहीद साहब बिल्कुल ब्लैक एंड वाइट में नहीं है, आप ये ना कहें शहीद साहब
इसका देखें मुतलक तौर पर ना आप किसी को 100% हक तस्लीम कर सकते हैं और ना किसी को 100% बातें में, गलतियां हर जगह होती हैं, लेकिन उसको परखने के कुछ उसूल हैं। आइए आप साफियों की एक जमात तैयार कीजिए, अभी अच्छे मूड में बात हुई है और दोनों ममालिक से बात करते हैं, वहां पर आप सऊदी अरब में गैर सलफी में चले जाते हैं, ईरान के अंदर गैर शिया इलाकों में चले जाते हैं, साफी हो उलमा हो और लोगों से बराह रास्त इंटरव्यूज करते हैं, लोगों से पूछते हैं कि भाई आपके हुकूक किस हद तक यहां पर महफूज हैं और किस हद तक पामाल हैं, खुद ब खुद नतीजे सामने आ जाएंगे। आइए इस पर जो है एक कदम उठाते हैं, बहुत अच्छा काम है ये, इसके जरिए से कम अज कम प्रोपेगंडों का खात्मा हो जाएगा और हमें असल हकीकत का सामना करना होगा और असल हकीकत को तस्लीम करना होगा, एक बात। दूसरी बात देखें, हरमैन का नाम लिया जाता है, हमेशा यह होता है कि मुकद्दस चीजों का नाम लेकर नामुकद्दस अहदाफ तक पहुंचने की कोशिश की जाती है। मुझे बताएं कोई मुसलमान ऐसा है जो हरमैन के तकद्दस को पामाल करना चाहे? यमन के जंग में सबने वावेला मचाया जो भी आल सऊद के फेवर में थे कि होती जो है वो हरमैन पर हमला करना चाहते हैं। लेकिन आपने देखा कि इस पूरे अरसे में, एक साल के अरसे में अगर हमले हुए तो यमन पर हुए, सऊदियों पर नहीं हुए। यानी यमन पर हमले के लिए हरमैन को एक जवाब बनाकर पेश किया गया, और इसी तरह से जिस तरह से इराक के अंदर हमला करने के लिए आपके ये जो केन्याई हथियार थे उनको बहाना बनाया गया। ये बहरहाल अपने मकासद के हुसूल के लिए हथियार होते हैं जिनको यूज किया जाता है, अब भी यही किया जा रहा है। मेरा सवाल यह है कि क्या हरम के तकद्दस की पामाली हर मुसलमान के अकीदे के खिलाफ नहीं है? आप देखें, नबी करीम के हरम की अगर खुदा न खास्ता कोई उसके तकद्दस की पामाली का सोचे तो उम्मत मुस्लिमा का कोई फर्द ऐसा नहीं होगा जो उसके लिए अपनी जान लड़ाने को तैयार ना हो। उसी तरह से जिस तरह से नबी करीम की अज़वाजे मुतहरात के हरम को पामाल किया गया, अनबिया के हरम को पामाल किया गया, अनबिया के हरमों को तोड़ा गया, उनकी कब्रों को बमों से उड़ा दिया गया, सहाबे कराम के हरमों को और उनके कुबूर को तोड़ा गया और पामाल किया गया, उस वक्त ये जो लोग हरम की और हरम के तकद्दस की बात करते हैं वो कहां मरे हुए थे? इसका मतलब यह है कि हम इस तरह की चीजों को सिर्फ और सिर्फ अपने मकासद के इस्तेमाल के लिए हथियार के तौर पर इस्तेमाल करते हैं। अभी इराक के अंदर, सीरिया के अंदर कितने अल्लाह के नबियों के हरम को और उनके मजारों को और उनकी कब्रों को बम से उड़ा दिया गया, तमाम दुनिया ने देखा। वहां पर हमारी गैरत क्यों नहीं जागी? खुद मक्का के अंदर, मदीना के अंदर रसूल करीम के तमाम आसार मिटा दिए गए,
बहुत आगे
कब्र को मलियामेट कर दिया गया,
बहुत आगे
बड़ी बड़ी कब्र को मलियामेट, क्या वो हरम का हिस्सा नहीं थे? इसको सियासी मकासद के लिए इस्तेमाल दुरुस्त नहीं है।
शहीद साहब,
हमें बात करनी चाहिए उसूलों की बुनियाद।
शहीद साहब
जहां पर भी गलत
है शहीद साहब
वहां पर उस गलत को पकड़ना चाहिए।
शहीद साहब, मुझे जस्ट कंक्लूडिंग करने के लिए बार रह गया। अच्छा भी साहब, इस तरीके से गुफ्तगू को कंक्लूड करें कि इसमें कोई बेहतर राह निकले। अगर वो बराह रास्त जवाब देंगे तो बात आगे बढ़ेगा, क्योंकि प्रोग्राम बिल्कुल अख्तताम के करीब है। अख्तताम पे प्रोग्राम है मेरा जी।
मैं एक बात अर्ज करना चाहता हूँ कि जिन लोगों ने सहाबे रसूल की कब्रों को तोड़ा, जिन्होंने अंबिया की कब्रों को तोड़ा, और जो अर्ज हरामैन शरीफैन की तरफ देख रहे हैं, वो सब एक कैटेगरी के लोग हैं। वो इंसानियत के भी दुश्मन हैं, वो मुसलमानों के भी दुश्मन हैं। और अल्हम्दुलिल्लाह, सबसे पहले इस मुल्क में हमने आवाज बुलंद की थी जब शाम के अंदर, इराक के अंदर अंबिया की और सहाबा की कब्रों को तोड़ा जा रहा था और बम लगाए जा रहे थे। लेकिन बहरहाल ये बात भी अपनी जगह हकीकत है कि होशियों ने भी, हिजबुल्ला ने भी, दाश ने भी, और ये चले जाए नेट पे सब कुछ मिल जाएगा, ताकि शहीदी साहब एक बार देख ले कि सब ने अर्ज हरामैन शरीफैन को टारगेट करने के बयानात दिए, खा वो होशियों का कोई नायब था, खा वो दाश का था, खा वो हिजबुल्ला का निचला कमांडर था। और अगर बात आएगी, मैं बिल्कुल इत्तेफाक करता हूं आपसे भी, शहीदी साहब से, कि अर्ज हरामैन की जहां तक बात है, इंशाल्लाह उसके दिफा के लिए पूरी उम्मत तैयार है और दिफा करेगी। लेकिन ये इख्तियार ईरान को भी नहीं दिया जा सकता, इराक को भी नहीं दिया जा सकता, किसी को नहीं दिया जा सकता कि वो शाम में जाके, वो इराक में जाके, वो यमन में जाके, वो पाकिस्तान में, वो किसी और मुल्क में मुदाखलत करे और वहां
बेगुनाह सऊदियों को भी ये हक नहीं दिया जा सकता कि वो पूरी दुनिया के अंदर दहशतगर्द एक्सपोर्ट करें। सऊदियों को ये हक नहीं दिया जा सकता कि वो अलकायदा बनाए, दाइश बनाए, बोको हराम बनाए, तालिबान बनाए, लश्कर जंगवी बनाए, सिपाही साहबा बनाए और शबाब बनाए और पूरी दुनिया के अमन को तबाह बर्बाद कर दे। ये इजाजत सऊदियों को भी नहीं दी जा सकती, को भी नहीं दी जा सकती, तुर्कों को भी नहीं
नहीं
अमन को अपने सियासी मकसद के लिए इस्तेमाल करके तमाम दुनिया
देखिए, गुफ्तगु यहाँ तक पहुँच गई है। मुझे कहा जा रहा है कि मैं सिर्फ मेहमानों का शुक्रिया अदा कर सकता हूँ, अगर मजीद मैंने कोई सवाल इधर या उधर किया तो फिर काजी साहब इसी तरह हैरान बनकर देखते रहेंगे क्या हो रहा है दाएं बाएं। तो मुजाहिद बिल्कुल को इजाज़त दी है, मेहमानों का मैं शुक्रिया अदा करता हूँ कि बहरहाल जो आखिर में गुफ्तगु यहाँ तक पहुँची उसमें मैं क्या कर सकता हूँ। कल आपके सामने फिर इसी वक्त हाजिर होंगे।